नमस्कार, म पीटी रोप्सन। कार्यक्रम पानी र सरसफाईको 184 अंकमा तपाईलाई स्वागत छ। कार्यक्रम पानी र सरसफाई खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो पत्रिका हो। सुरक्षित खानेपानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले तयार पारिएको हो कार्यक्रम पानी र सरसफाई। हरेक बिहिबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com यो कार्यक्रम एकैसाथ सुन्न सक्नुहुन्छ। सुरक्षित खानेपानीको प्रयोग र स्वस्थकर आनी बानीको माध्यमबाट स्वस्थ जीवनयापन गर्न प्रेरित गराउने उद्देश्यले तयार पारिएको कार्यक्रम पानी र सरसफाईमा आज हामी प्रस्तुत गर्छौं। वर्षाको रामनगरीमा शौचालय बन्न नसक्नुका कारण र खुल्ला दिशामुक्त गाविस घोषणा गर्न भइरहेको प्रयासका बारेमा गरिएको छलफल,
नहरको डिलमै बाटोमै दिशा गरे भोलि हामीले बाल सबुकको केटाकेटी आएर त्यो दिशा उठाएर तपाईँहरूको घरको अगाडि राखिदिन्छौँ।
सरसफाईका लागि तालिमको आवश्यकताका विषयमा हेल्बेटास जलस्रोत व्यवस्थापन कार्यक्रमका सामाजिक विकास तथा तालिम अधिकृत नीलकण्ठ पाण्डेसँग गरिएको कुराकानी।
खुल्ला दिशा मुक्त गर्नको लागि एक घर एक शौचालय भइपुग्यो, तर पूर्ण सरसफाई गर्नको लागि हालसम्म नेपाल सरकारले अपनाइहरेका अथवा यसमा सम्बद्ध सरकारहरूले अपनाइआएका सूचकहरू 5+1 भनेर भन्ने गरिन्छ।
साथमा सरसफाई गीत तथा पानी र सरसफाई खबर। कार्यक्रमको शुरूआत गरौं सरसफाई गीतबाट। यसलाई हामीले खानेपानी तथा ढल निकास विभागद्वारा संकलित सरसफाई गीत संग्रहबाट लिएका छौं।
All right.
सुन्नुभयो सरसफाई गीत। अब पालो पानी र सरसफाई सम्बन्धी खबरको प्रस्तुतिमा हुनुहुन्छ साथी ऋग्वेद शर्मा।
खाने पानी र सरसफाई गतिविधि
2073 पुष र माघ महिनामा मात्र 81 गाविस र 3 नगरपालिका खुला दिशामुक्त घोषणा भएका छन्। 2073 मंगसिर मसान्तसम्ममा खुला दिशामुक्त घोषणा हुन बाँकी 37 जिल्लाका 1702 गाविस मध्ये 884 गाविस खुला दिशामुक्त घोषणा भएका थिए भने फागुन 4 गतेसम्ममा 81 गाविस थपिएर खुला दिशामुक्त गाविसको संख्या 965 पुगेको छ। यो सँगै देशभर खुला दिशामुक्त गाविसको संख्या 2420 पुगेको छ। दुई महिनाकै बीचमा 3 नगरपालिका पनि खुला दिशामुक्त भएका छन्। खुला दिशामुक्त राष्ट्र घोषणा गर्ने समय नजिकै गर्दा सरसफाईमा क्रियाशील सबै संयन्त्र तातिएकाले यो प्रगति सम्भव भएको राष्ट्रिय सरसफाई तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं खानेपानी तथा ढल निकास विभाग वातावरणीय सरसफाई शाखाका प्रमुख सिनियर डिभिजनल इन्जिनियर प्रेम कृष्ण श्रेष्ठले बताउनुभयो। सुर्खेतमा भेरी नदीको पानी ल्याउने प्रक्रिया शुरू भएको छ। झुप्रा खोला र भेरीको दोबानबाट मल्टिपम्प सिस्टमबाट सुब्बा कुनामा पानी ल्याएर सुर्खेत उपत्यकामा वितरण गर्न लागिएको हो। खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि 14 किलोमिटर टाढाको भेरी नदीबाट पानी तानेर सुब्बा कुनामा बनाइने इन्टेकमा जम्मा गरिनेछ। 2 वर्षभित्र सुर्खेत उपत्यकावासीको घर घरमा भेरीको पानी पुर्याउने लक्ष्य रहेको खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ। भेरी नदीबाट दैनिक 2 करोड़ लिटर पानी उपत्यकामा भित्रिने प्रारम्भिक सर्वेले देखाएको छ। सुर्खेत उपत्यकामा दैनिक 1 करोड़ लिटर पानीको माग छ। सुर्खेतमा खानेपानीको आपूर्ति गर्दै आएको झुप्रा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अनुसार अहिले झुप्रा तथा इत्राम खोला लगायत विभिन्न स्रोतबाट दैनिक 86 लाख लिटर पानी आपूर्ति भइरहेको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका 1 पाथीभरा देवीको मन्दिरमा खानेपानीको सुविधा पुगेको छ। म्याङलुङ खानेपानी उपभोक्ता समितिले मन्दिरको दर्शन गर्न तथा घुमफिरका लागि आउने पर्यटकलाई लक्षित गरी खानेपानी सुविधा पुर्याएको हो। झण्डै 450 मिटर तल रहेको खोलाबाट पानी तानेर पाथीभरा डाँडामा हिल ट्याङ्कमा जम्मा गरेर 24 घण्टा खानेपानी उपलब्ध गराइएको अध्यक्ष शुभभगत प्रधानाङ्गले बताउनुभयो।
यी त भए पानी र सरसफाई सम्बन्धी खबर। खबरपछि अब आजको मूल विषयवस्तुतिर लागौं। देश पूरै सरसफाई अभियानमा होमिएको छ। देशका 38 जिल्ला खुल्ला दिशामुक्त घोषणा भइसकेका छन्। भोजपुर, मनाङ, डोल्पा, मुगु, डोटी र दार्चुला गरी 6 जिल्लालाई पनि खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी भइरहेको छ। टोल, वडा तथा गाविस र जिल्लालाई नै खुल्ला दिशामुक्त गराउन तालिमको पनि केही न केही भूमिका हुन्छ। हामीले हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमका सामाजिक विकास तथा तालिम अधिकृत नीलकण्ठ पाण्डेलाई सोधेका छौं, तालिम र सरसफाईको सम्बन्ध कस्तो हुन्छ?
सामाजिक विकासमा तालिमको अति नै महत्वपूर्ण भूमिका हुन्छ, किनकि आफ्नो क्षमता आफूले चिन्न सकिरहेको हुन्न मानिसहरूले, र नयाँ नयाँ ज्ञानहरू सिपहरू विकास गर्नको लागि तालिमले ठूलो भूमिका खेलिरहेको हुन्छ। अझ भनौँ भने सामुदायिक विकासमा गाउँघरमा भइरहेका आफ्ना पुराना ज्ञान सिपहरूलाई यसले निखार लिएर आउँछ भन्ने हामीले पाइरहेका छौँ।
अहिले खुल्ला दिशामुक्त गाउँ विकास समिति जिल्ला नै दिशामुक्त जिल्ला घोषणा भइसकेपछि यहाँहरूको कार्यक्रम पूर्ण सरसफाईतिर केन्द्रित छ। यस्तो अवस्थामा झनै यी तालिमहरूको आवश्यकता कतिको देख्नुहुन्छ र कसरी सञ्चालन भइरहेका छन्?
हाम्रो यस जलस्रोत व्यवस्थापन कार्यक्रम हेलिभटा स्विस इन्टिग्रेसनबाट यस क्षेत्रमा मध्यपश्चिम र सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा स्वास्थ्य सरसफाई स्वच्छता सम्बन्धी विभिन्न किसिमका क्रियाकलापहरू सञ्चालन भइरहेका छन् विगतदेखि नै, र यसमा हामीले खुल्ला दिशामुक्त अभियान अन्य सरकारवालाहरूसँग मिलेर र आफ्नै हाम्रै खानेपानी तथा सरसफाई उपभोक्ता संस्था समितिहरूसँग मिलेर धेरै पटक सञ्चालन गर्यौं, र गाविसको नगरपालिकाको सहयोग र लगानी समझदारी साझेदारीमा पनि हामीले धेरै कामहरू गरिसक्यौं। र यसमा चाहिँ अब यस हामीले कार्यरत रहेका जिल्लाहरू सम्पूर्ण खुला दिशामुक्त भइसकेका छन्। अब यसमा त्यति बेला पनि हामीले खुला दिशामुक्त गर्ने बेलामा गाविसको प्रतिबद्धता स्वर्ग र अलरको प्रतिबद्धतामा हामीले के भनेका थियौं भने खुला दिशामुक्त भनेको यो एउटा सरसफाईको पहिलो खुड्किला हो। अब यसमा हामीले चाहिँ पूर्ण सरसफाई अभियानमा पूर्ण सरसफाईतिर लम्किनुपर्छ भन्ने हिसाबले हामी त्यो बेला पनि सबैको प्रतिबद्धता लिएका थियौं भने अब पूर्ण सरसफाईमा पुर्याउनको लागि तालिम अथवा क्षमता विकास गाउँका यो प्रजलकहरू अथवा सामुदायिक सहजकर्ताहरू अथवा समाजसेवीहरू अथवा अभियन्ताहरूलाई यस सम्बन्धीका नयाँ नयाँ ज्ञानहरू नयाँ नयाँ सिपहरू प्रदान गर्नको लागि पूर्ण सरसफाईका सूचकहरू पुर्याउनको लागि तालिमको अति नै आवश्यक हुन्छ र यसले असाध्यै सहयोग गरिरहेको छ।
गाउँ वडा गाउँ विकास समिति जिल्ला लगायतलाई खुल्ला दिशामुक्त घोषणा गर्नका लागि तालिमको भूमिका कस्तो रह्यो त्यो बेला?
त्यो बेलामा विगतमा वास्तवमा भन्ने हो भने एक घर एक शौचालयको नारा खुला दिशामुक्तको पहिलो नारा थियो र गाउँमा हामीले खानपानी सञ्चालन गर्दाखेरि मानिसहरू सुरु सुरुमा सहुलियत दिँदा पनि चर्पीहरू आफ्नो घरमा चर्पीहरू बनाउन त्यति तत्परता देखाउँदैनथे। खानपानी बाहेक पुग्यो नि भन्ने खालको सामान्य चाहिँ सोचेर राख्थे भने हामीले गाउँ स्तरमा बस्ती स्तरमा टोल स्तरमा अनि समुदाय स्तरमा गाविस स्तरमा शिक्षक विद्यार्थी महिला संस्कृति आदिहरूलाई विभिन्न खाले यसमा उत्प्रेरणा जगाउने खालका तालिमहरू कतिपय ठाउँमा भिजुअलहरू देखाएर कतिपय ठाउँमा सङ्गीतदेखि सुनाएर यसरी तालिमहरू गर्दाखेरि उनीहरूमा आएको परिवर्तनले यस्ता अछामका विकट गाविसहरू कालीकोटका विकट गाविसहरू जाजरकोटका विकट गाविसहरू जस्ता ठाउँहरूमा पनि खुल्ला दिशामुक्त गर्न हामी सफल भएका हौ।
गाउँमा विभिन्न प्रकारका विभिन्न तहका र विभिन्न समुदायमा बस्ने मानिसहरू हुन्छन्, उनीहरूको लागि फरक फरक तालिमको विषयवस्तु हुन्छन् कि एउटै हुन्छन्, ती कसरी निर्धारण गरिन्छ?
तालिम भन्दा बित्तिकै के छ भन्दाखेरि मानिसहरूमा के उनीहरूमा ज्ञान छ, के हामीले उनीहरूको ज्ञानमा थप अभिवृद्धि गर्नुपर्छ भन्ने जानकारी चाहिन्छ। त्यसै कारणले गर्दाखेरि तालिमहरू विभिन्न खालका हुन्छन्। क्षमता जस्तो सिपमूलक तालिमहरू हुन्छन् भने कोही चाहिँ सामाजिक परिचालनको तालिम हुन्छन्। त्यस कारणले हामीले के गर्छौं भने सर्वप्रथम त कुन लेभल सबभन्दा कुन तहका प्रशिक्षार्थीहरू हुन् अथवा कुन तहमा हामीले यो तालिम सञ्चालन गर्नुपर्छ पहिले त्यो तह निर्कुल गरिसकेपछि उनीहरूमा के क्षमता छ भनेर हामीले एउटा तालिमको आवश्यकता पहिचान गर्छौं भनौँ। उनीहरूमा छलफल गरेर उनीहरूसँग बसेर छलफल गरिसकेपछि तालिमको एउटा आवश्यकता पहिचान हामीले गरिसकेपछि उनीहरूले अब यो विषयमा दिनुपर्छ भन्ने खालले हामीले विभिन्न खालका त्यसका विषय सूचीहरू तयार गर्छौं। अब एउटै खालको तालिम सबैलाई मिल्ने खालको हुन सक्दैन, किनभने यी अलि पढे लेखेको अलि जानेको मान्छेहरूलाई त्यही किसिमको त्यही तहको चाहिँ तालिम सञ्चालन गर्नुपर्छ भने गाउँमा निराक्षर व्यक्तिहरूलाई पनि त्यही किसिमको तालिम गर्नुपर्ने हुनाले कुन तहको व्यक्तिहरूलाई हामीले कस्तो तालिम दिनुपर्छ भन्ने कुरो उनीहरूको तालिमको आवश्यकता पहिचान गरेपछि त्यसलाई विषयवस्तु निर्धारण गरिन्छ।
भनिन्छ तालिम लिएपछि त्यसको त्यति धेरै प्रयोग गरिँदैन र तालिम चाहिँ धेरै लिइन्छ। हामी कहाँ त्यो तालिम लिएपछि त्यो व्यवहारमा साँच्चीकै प्रयोग भइरहेका छन् कि छैनन् भन्ने जाँच्ने कसी चाहिँ के हुन्छ?
वास्तवमा यो अति महत्वपूर्ण र कठिन कुरा हो। जब तालिम लिइसकेपछि त्यसको जाँच नै एउटा कडी के हो भने व्यवहारमा परिवर्तन हो। यदि त्यो व्यवहारमा परिवर्तन भएन भने तालिम निरर्थक हुन्छ एउटा चाहिँ। त्यस कारणले गर्दाखेरि यसको कडी भनेकै व्यवहार परिवर्तन हो। जस्तो हामीले सरसफाईमा हात धुन सिकाउने कुराहरू गर्यौँ भने उनीहरूले आफ्नो घरमा गएर जस्तो भनौँ बच्चाहरू आमाहरू वृद्धहरू सबैले त्यसको प्रयोग गर्न थाले भने त्यही नै त्यसको एकदम इम्पोर्टेन्ट सूचक हो भने जस्तै अनि हामी चर्पीको प्रयोगको कुरा गर्छौँ भने चर्पीको प्रयोगमा पनि उनीहरूले के भन्दा जाँदाखेरि चप्पल लगाएर जाने चर्पीमा सरसफाई राख्ने चर्पीमा अनि चर्पी दिशा गरेपछि राम्रोसँग आएर हात धुने त्यस्तो खालको उनीहरूले व्यवहार परिवर्तन गर्न थाले भने त्यही नै यसको सबभन्दा प्रथम सूचक हो।
र खुल्ला दिशामुक्त गाउँ विकास समितिहरू अहिलेसम्म पनि निकै लामो समय भइसक्दा पनि पूर्ण सरसफाईको खुड्किलातिर प्रवेश नगरिरहेका धेरै जिल्लाहरू देख्न पाइन्छ। के चुनौतीहरू आइपर्दो रहेछन् यो पूर्ण सरसफाईका लागि?
अब विशेष गरिकन अहिले यो भिवासी नेपाल सरकारको राष्ट्रिय सरसफाई गुरु योजनाले के गरेको छ भन्दा प्रत्येक गाविस अथवा नगरपालिकाहरूमा भिवासी एमआरसीसी गठनलाई एउटा वैधानिकता दिएको छ। त्यसमा विभिन्न वर्ग क्षेत्रका मान्छेहरूलाई समावेश गरिएको छ र अहिले धेरै ठाउँमा के भएको छ भने यो भिवासीसीको गठन भनेको एउटा खुला दिशामुक्तको लागि मात्रै हो भन्ने खालको भावना सबैमा गइरहेको छ। त्यसैले अहिले सबभन्दा ठूलो चुनौती भनेको त्यो युवा शिशुलाई सक्रियतामा ल्याउनु सबभन्दा ठूलो कुरा छ, ताकि यो खुला दिशामुक्त मात्रै हाम्रो एउटा अभियानको एउटा पाटो होइन कि हामीले पूर्ण सरसफाई पनि सफल पार्नुपर्छ भन्ने हिसाबले यो सबभन्दा एउटा मुख्य चुनौतीको विषय आएको छ अहिले सबै अहिले के छ खुला दिशामुक्त गरेपछि सबै आराम साथ बसिरहेका छन्, अब हाम्रो काम के हो भन्ने खालको त्यो सूचना राम्रोसँग प्रभाव भएको छैन एउटा कुरा त्यो छ भने। अर्को कुरा चाहिँ विभिन्न खालका अब अहिले धेरै ठाउँमा खानेपानीको हाहाकार भइरहेको छ, सरसफाइमा खानेपानी भएन भने त्यो त्यति प्रभावकारी देखिँदैन किनभने यसको नामै खानेपानी तथा सरसफाई योजना भनेर अहिले विभिन्न ठाउँमा हामीले भन्ने गर्छौं, त्यो जोडेको किन हो भन्दा सरसफाईको लागि पनि खानेपानी महत्वपूर्ण कुरा छ र खानेपानीको लागि पनि सरसफाई यदि फोहोर भयो भने मान्छे नै बिरामी भइहाल्छ रोगी हुन्छ, त्यस कारणले खानेपानी सरसफाई नगरमास जस्तो भएको हुनाले अहिले हामी जब खुला दिशामुक्त गर्यो विभिन्न क्षेत्रहरूमा कतिपय ठाउँहरूमा पानीको निकै अभाव छ अथवा बनेका योजनाहरू पनि के छन् दिगो रूपमा सुचारू रूपमा भइरहेका छैनन्। त्यसै अर्थ त्यसै कारणले गर्दा यसमा सबभन्दा ठूलो चुनौती भनेको त्यो पानीलाई व्यवस्थित गरेर अथवा भेत्री बिग्रेकालाई सुचारूपनामा ल्याउनु अर्को महत्वपूर्ण कुरो छ भने अर्को अरू कुराहरू चाहिँ व्यवहार परिवर्तन कुराहरू छन्। व्यवहार परिवर्तन भन्ने कुरा त्यति सजिलै हुँदैन, बिस्तारै बिस्तारै आउने परिवर्तन हो र यसमा देखिएका चुनौतीहरू प्रमुख रूपमा यिनीहरू नै छन्।
खुल्ला दिशामुक्त गाउँ विकास समिति वडा घोषणा गर्नका लागि पनि कतिपय ठाउँमा हजुवाका भरमा घोषणा गरिए, हतार गरिए, परतिरको गाउँ विकास समिति र वरतिरको गाउँ विकास समिति बीचको प्रतिस्पर्धाका कारण पनि सबै सूचक पूरा नहुँदै घोषणा गरिए भन्ने कुराहरू आए। अब पूर्ण सरसफाई घोषणा गर्नका लागि चाहिँ के कुराहरू चाहिँ आवश्यकता पर्छ र त्यसका लागि जिम्मेवार निकायले के गरिन आवश्यक छ?
यो असाध्यै महत्वपूर्ण कुरा छ। खुल्ला दिशामुक्त गर्दा यहाँले भने जस्तै धेरै ठाउँमा प्रतिस्पर्धाको रूपमा एक घर एक शौचालय हामी सामान्यतया के भन्छौँ भने भुइँ प्लिन्थ लेभल भन्छ, भुइँको लेभलसम्म पक्की शौचालय हुनुपर्छ, त्यसभन्दा माथिको स्ट्रक्चर भाटाले बारेको भए पनि हुन्छ, खरले बारेको भए पनि हुन्छ, बाँसले बारेको भए हुन्छ अथवा राम्रोसँग गाह्रो लगाएर बनाए पनि हुन्छ भनेर भन्छौँ। तर त्यो नभइकन सामान्यतया कतिपय ठाउँमा खाल्टो खनेर सामान्य अवस्थामा पनि खुला दिशामुक्त गरेको अवस्थाहरू पाइए, तर अब बिस्तारै बिस्तारै मान्छेको व्यवहार परिवर्तन हुँदै आएको छ, निकै संचार माध्यमहरूले पनि निकै परिवर्तन ल्याउने सूचनाहरू प्रभाव गरिरहेको छ। यसै सन्दर्भमा अब पूर्ण सरसफाइका गर्नको लागि धेरै अलि चुनौती जस्तो हामीले पाएका छौँ किनभने खुला दिशा मुक्त गर्नको लागि एक घर एक शौचालय भइपुग्यो, तर पूर्ण सरसफाई गर्नको लागि हालसम्म नेपाल सरकारले अपनाइहरेका अथवा यसमा सम्बद्ध सरकारहरूले अपनाइआएका सूचकहरू 5+1 भनेर भन्ने गरिन्छ। त्यसमध्ये यी सबभन्दा प्रमुख कुराको छ सुरक्षित चर्पीको प्रयोग। यसमा सुरक्षित चर्पीको प्रयोगमा त्यही कुरा यदि एक घर एक शौचालय भएर पनि प्रयोग भएनन् भने त्यो पनि एउटा बाधाको रूपमा आउँछ भने दोस्रो हात धुने साबुन पानीले हात धुने कुरा धेरैजसो हामी के भन्छौँ भने चुनौतीपूर्ण अवस्थामा हात धुनुपर्छ, जस्तो दिशा गइसकेपछि फोहोर कुरा छोएपछि खाना पकाउनु अघि खाना खुवाउनु अघि हामीले के भन्छौँ भन्दा साबुन पानीले मिची हात धुनुपर्छ भन्छौँ, त्यो पनि अर्को एउटा सूचक हो भने अर्को चाहिँ सुरक्षित पानीको भण्डारण र प्रयोग। यसमा चाहिँ हामीले के भन्छौँ भन्दा पानी मात्रै भएर भएन, त्यसको सुरक्षित भण्डारण हुनु पर्यो र जस्तो त्यसका विभिन्न जस्तो फिल्टर गरेर हुन्छ अथवा सोडिस प्रयोग गरेर हुन्छ अथवा क्लोरिनको झोल हालेर हुन्छ अथवा उमालेर हुन्छ, कसरी सम्भव हुन्छ यसलाई पानीको सुरक्षित प्रयोग रूपमा गर्नुपर्छ र पानी भएर मात्रै पनि फेरि भण्डारण पनि कमसेकम भाँडाकुँडाहरू सफा गर्नु पर्यो ढाकेर राख्नु पर्यो भन्ने यसो त्यसको सूचक छ। त्यस्तै चौथो सूचकमा खानाको सुरक्षित भण्डारण एवं प्रयोग, किनभने अहिले धेरै ठाउँमा हाम्रो गाउँघरमा यो खाना राख्नको लागि त्यति राम्रो व्यवस्था हुँदैन, ढाक्ने प्रवृत्ति हुँदैन, बासी खाना खाने त्यस्तो चलन छ भने त्यस कारणले त्यस्तो हटाउन पनि खानाको सुरक्षित भण्डारण एवं प्रयोग एकदम जरुरी छ, जसको लागि भान्साकोठा सफा हुनु पर्यो अनि त्यस्तो सकभरसम्म ग्यास रहित चुलो हुनु पर्यो, धुवा रहित चुलो हुनु पर्यो। यसरी चाहिँ त्यो अर्को छ भने अरू घर वरिपरिको सरसफाई, अर्को सूचक चाहिँ घर वरिपरिको सरसफाई हो। यसमा चाहिँ सामान्यतया गाउँघरमा अलि पहिले घरको पछाडि गएर पिसाब गर्ने बच्चा बच्चीले बुढाबुढीले भन् र दिसा पिसाब गर्ने फोहोर गर्ने चलन हुन्थ्यो भने अहिले चाहिँ यो एउटा सूचक चाहिँ के छ भने घर वरिपरिको सरसफाई पनि हुनुपर्छ। र थप अर्को एउटा सूचक छ व्यक्तिले गर्न नसक्ने, 5 सूचक चाहिँ व्यक्ति आफै घरवालाले गर्न सक्छ भने थप 1 सूचक चाहिँ वातावरणीय सरसफाई, यो चाहिँ अरूको सहयोग मिलेर मात्रै गर्न सकिन्छ, एउटैले मात्रै हाँटेर हुँदैन, त्यसको लागि बाटाघाटा सफा हुनु पर्यो, नजिकमा पार्क हुनु पर्यो, नदीनाला ड्रेनहरू सफा हुनु पर्यो। यसरी चाहिँ यी सूचकहरू पूरा गर्नलाई निकै कठिन छ र अहिले चाहिँ यो पूर्ण सरसफाई घोषणा गर्नको लागि कम्तीमा पनि विभिन्न खालका यसका अनुगमनहरू गरिएका छन्। यी सूचकहरूलाई आधार मानेर एक किसिमको एउटा फर्म्याट डिजाइन गरिएको छ। त्यसमा यी पाँच सूचकहरू प्रत्येक घरमा भएकै भएनन्। पहिले चाहिँ खुला दिशामुक्त गरिसकेपछि एउटा घरलाई सामान्यतया हामीसँग एउटा निलो स्टिकर नेपाल सरकारबाट उपलब्ध छ, हामी सबैले त्यसलाई स्वीकार गरेका छौँ। त्यो निलो स्टिकर प्रदान गरिन्छ र घरवालाले आफूले कहाँसम्म पुग्यो ती पाँच सूचकहरू पुग्यो भने आफै अनुगमन गर्छ। त्यस पछाडि जब उसले आफ्नो घरमा पाँच सूचक पूरा गरेपछि भिवासिसीलाई उसले सूचना दिन्छ, मैले मेरो घरमा पाँच सूचक पूरा गरे, मेरो घरमा चाहिँ आएर अनुगमन गरिदिनु पर्यो, मलाई चाहिँ सफा घरको प्रमाणपत्र दिनु पर्यो भन्ने खालको उसको निवेदनको आधार अथवा संयुक्त रूपमा आउँछ भने, अनि त्यसपछि भिवासिसीले सोलाई चाहिँ के गर्छ भने गएर सबै ती कुराहरूको अनुगमन गर्छ। गरिसकेपछि यदि पूर्ण शासकका सूचकहरू पूरा भएको पाइएमा भिवासिसीले अर्को थप हरियो स्टिकर, एउटा निलो स्टिकर हुन्छ पहिले भने त्यसमा घरवालाले आफै अनुगमन गर्छ भने हरियो स्टिकर भिवासिसी अथवा एमएसिसीले अनुगमन गरिसकेपछि अनि त्यस घरलाई पूर्ण सफाई सूचकको रूपमा त्यो स्टिकर प्रदान गरेपछि त्यो घर सफा घर हो भन्ने प्रमाणित हुन्छ। यसरी सबै गाउँ एउटा सफा भइसके, घरहरू सफा भइसकेपछि अब वातावरणको सरसफाईलाई उनीहरू आफै जुट्छन् र बाटाघाटा सफा गर्छन्, नदी नाला अथवा ड्रेनहरू सफा गर्छन्, फोहोर मैला उचित रूपमा विसर्जन गर्छन्। यसरी चाहिँ यो सूचकको आधारमा नै पूर्ण सरसफाईलाई घोषणा गर्ने गरिन्छ। यो निकै चुनौतीपूर्ण नै छ। अब हाम्रो यो सरसफाई अभियानमा यो वास्तवमा एक्लै गरेर एउटा व्यक्ति संस्थाले गरेर हुँदैन, यसमा संचार माध्यमको निकै ठूलो भूमिका हुन्छ। त्यसै कारणले गर्दा यसका विभिन्न समयमा आएका नौला नौला कुराहरू, विभिन्न ठाउँमा प्रयोग गरिएका विधिहरू, यी सबै कुराहरूलाई एक ठाउँको पूर्व मेचीदेखि पश्चिम महाकाली भनौँ कुना कान्द्रासम्म पुर्याइदिनको लागि म एउटा तपाईँहरू जस्तो संचारकर्मीलाई अनुरोध गर्दछु र साथसाथै यस अभियानमा यो किनभने खुला दिशामुक्त अभियान गरेर जुन गाउँ विश्वका भिवासिसी एमआसिसीहरू सुस्ताएका छन् भिवासिसीहरू उनीहरूलाई सक्रिय हुनको लागि सबैलाई अनुरोध गर्छु र हामी यो अभियानमा नेपाल सरकारले लिएको लक्ष्य सन् 2017 आधारभूत सरसफाईका सूचकको सबै पूरा गर्नको लागि हामी सबै लागौं भन्ने मैले यहाँ सबैसँग अनुरोध गर्दछु।
उहाँ हुनुहुन्थ्यो हेल्भेटास जलस्रोत व्यवस्थापन कार्यक्रमका सामाजिक विकास तथा तालिम अधिकृत नीलकण्ठ पाण्डे। खुल्ला दिशामुक्त घोषणा गर्न तालिमले पुर्याएको मद्दत र पूर्ण सरसफाई घोषणा गर्न आवश्यक सूचकका बारेमा कुराकानी गर्दै तपाई अहिले कार्यक्रम पानी र सरसफाई सुनिरहनु भएको छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com एकैसाथ सुनिरहनु भएको छ। अब तपाईलाई लैजाँदैछौ पर्साको रामनगरी गाविसतिर। रामनगरीमा चर्फी बनाउने काम धमाधम चलिरहेको त छ, तर सोचे अनुरूप भइरहेको छैन। रामनगरीको 511 घरमध्ये 220 घरमा अझै पनि शौचालय बनेका छैनन्। केही समय अघि हामीले रामनगरी गाविसमा सरसफाईमा देखिएको समस्या र हरेक घरमा शौचालय बनाउन भइरहेको प्रयासका बारेमा रामनगरीमै छलफल गरेका छौं।
मेरो नाम चाहिँ पूर्णमासी राउत, घर चाहिँ गाविसको ओपन कटैया, एनजिओसिसीको कार्य समिति अध्यक्ष, अनि यो एनजिओसिसीको जेमा तीन गाविस चाहिँ ओडिएफ गर्नेछ, रामनगरी, सखुवा प्रसन्दी र बेलवा, म त्यसको फोकल पर्सन जिम्मेवार व्यक्ति।
यही पाराले गरिन्छ त चाँडै?
होइन, भिवासिसीमा हामी चाहिँ रणनीति लिएका छौँ। गाविसले जुन पाउने सेवा सुविधाहरू रोका गर्ने अनि त्यो टुल्सले इफेक्ट हुन्छ जाने हामी आशा गरेका छौँ। नरोकिकन विप नजारीकरण उनीहरू चाहिँ यो बानी परिवर्तन चाहिँ हुन गाह्रो भइरहेछ।
मेरो नाम पुनिलाल शाह, म गाविस भूपोध्यक्ष। उहाँहरूको जन्म दर्ता, मरण दर्ता इत्यादि जुन गाविसबाट सहयोग मिल्ला हो, सामाजिक जुन छ नि, त्यो बुढा पेन्सन भयो, महिला भयो, यो सबै हामी बन्द गर्दैछौँ। सिफारिसम्म हामी बन्द गर्दैछौँ, किनभने कि उसलाई त अब मान्दै भनेन त केही न केही शासन त गर्नुपर्छ।
यदि यस्तै हो भने सुरुमै पुलिस ल्याएर लगाइदिए भइहाल्दो रहेछ त नि, किन विवासिसी गठन गर्नु?
ठिक छ, हामी पहिले सक्दो आफ्नै अब बुद्धि लगाएर भने कि अब पुलिसले किन बोलाउने, लेकिन लास्टमा त पुलिस बोलाउनै पर्छ। हामी पनि सहयोग दिन्छौँ पुलिसलाई, पुलिसलाई हामीलाई सहयोग दिन्छ। मान्छे किन मान्दैन? मान्छ। अब हाम्रो अब यो मधेसमा तपाईँको अब 60% मान्छे सुध्रिसकेको छ, 40% बाँकी छ महिला र पुरुषमा। त यो पनि यो जुन हामी लागू गरिरहेको छ नि, त्यो सिफारिस नदिने, बुढा पेन्सन नदिने, जो जन्मदर्ता नगर्ने, त्यो मालपत्र नकटाई गर्न उसलाई ऊ गर्ने जैसे नाम सारीको लागि सिपाही सुरक्षित दिन मान्छेको त मजबुरी हुन्छ नि जबसम्म उसको काम हुँदैन त कहाँबाट हुन्छ त हामी त रोक लगाइदिएछौँ यस कारणले अब हामीलाई अब विश्वास भइसकेको छ कि हामी अब घर दैलो कार्यक्रम एउटा राख्छौँ कि सबैलाई आफ्नो घरमा चर्पी राख्नु चर्पी प्रयोग गर्नुहोस् चर्बी प्रयोग नगरेसम्म हामी केही तपाईँलाई काम गर्न सहयोग दिँदैन
एउटा कुरा भर्खरै के भएको छ भने हाम्रो यो सम्बन्धित स्थानीय मन्त्रालयले होइन र खानेपानी विभाग र खानेपानी तथा सरसफाई मन्त्रालयले एउटा के सर्कुलर गरेका छ भने अब आइन्दा गाउँमा गएर बुढाबुढी मान्छे 80-85 वर्षको मान्छेको भत्ता रोक्ने होइन आदि इत्यादि काम गर्यो भने त्यसले समाजमा नकारात्मक असर पर्छ अनि त्यो तुरुन्तै रोक्नु भनेर सर्कुलर पो गरेछ त 40% त यो लगाउनु पर्छ भन्नुभयो
अब हामी त अब सोच्छौँ कि समाज अन्याय हो तर उसले अब उसको बानी बिग्रिसकेपछि हामीलाई त उसको बानी सुधार्नु पर्यो नि त उसलाई त शासन दिनु पर्यो नि उसलाई सम्झाउनु पर्यो शासन दिनु पर्यो जबसम्म शासन तपाईँ दिनुहुन्न तपाईँले मान्छे त मान्दैन उसलाई दुःख किन जब हामी गाविसबाट उसलाई सबै सुविधा दिएछौँ त किन उसलाई चर्बी प्रयोग गर्दैन
केही कुराहरू सामाजिक रूपमा ग्राह्य हुँदैनन् जस्तो खुला रूपमा दिशा गरेर अरूलाई दिशा खुवाएर अरूलाई झाडा पखाला लगाएर मान्छे मार्नु त्यो पनि त सामाजिक न्याय त होइन तर केही नबुझेको मान्छेलाई अझै पनि बुझाउनु जरुरी जस्तो देखिन्छ घर दैलो गर्नु जरुरी जस्तो देखिन्छ ट्रिगरिङ गर्ने जरुरी देखिन्छ त्यसैले तपाईँले भन्नुभयो 60% पुगेर 40% अटेरी छन् भन्नुभयो त्यो अटेरीपना अझै पनि के सम्झाउने बुझाउने हो कि 90-95% पुर्याएर बाँकी 5-7% मात्र यो कार्य गर्ने हो
कि जुन 40% बाँकी छ नि त्यो हामी घर दैलो कार्यक्रम गर्छौँ महिला पनि मेरो सँगमा जान्छ पुरुष पनि छ पुरुष पुरुषलाई मैले उसलाई सम्झाउँछ महिला महिलालाई सम्झाउँछ किन मान्दैन त्यो पनि त मान्छे हो पशु त होइन तर बानी बिग्रेको मैले के भनेको कि बानी बिग्रिसकेछ त्यो बानी सुधार्नको लागि केही न टाइम त लाग्छ त हामी प्रयोग त्यो प्रयोगको लागि हामी प्रयास गर्दैछौँ
बानी बेहोरामा परिवर्तन रातारात हुँदैन बानी बेहोरामा परिवर्तन गर्नलाई उसले आत्मसात गर्नुपर्छ भित्रैदेखि मनले लिनुपर्छ त्यसैले यो जोर जबरजस्तीको मामला गर्यो भने अझै पनि फेरि नहुनेले त बाहिर फोहोर गरे गरे हुनेले पनि बाहिर फोहोर गरेर पो मार्दै छन् भन्नुभयो नि त हो यही कुरो लागु हुन्छ क्या त्यसैले अझै पनि बानी बेहोरामा परिवर्तन गर्नलाई त सम्झाउने बुझाउने उनीहरूले भित्री मनले लियो भने चाहिँ यो कुरा चाहिँ लागु हुन्छ होइन भने फेरि जबरजस्तीले बनाएको जबरजस्तीले गरेको चिजहरू चाहिँ फेरि पनि चपी बनाए पनि बाहिर जालान् कि भन्ने डर हुन्छ त्यसैले हामीले तपाईँहरूलाई यो कुरो चाहिँ अलिकति अनुरोध गर्न खोजे
बुझाएर सम्झाए बुझाएर उनीहरूलाई सम्झाए बुझाएर अलिकति जोर जबरजस्ती पनि गर्नुपर्छ हजुर किनभने अब मान्छेलाई अब एकचोटि छोडिदियो भने त उसले के मान्छे आयो सम्झाएर गयो के भयो त उसलाई अलिकति त्रास पनि दिनुपर्छ
हामी यहाँ बारम्बार चाहिँ भिवा सिसीको मिटिङ गरेर छलफल गरेकै हो तर बिचमा हाम्रो चाहिँ विक पोइन्ट कहाँ आयो नि सुरु सुरुमा छिमेकी गाविसहरूमा बजेट फन्डिङको व्यवस्थाले कहीँ फ्रीमा दियो कहीँ 500 लियो त्यो ताल पनि यहाँ आएर विवादमा पारिदियो कि हामी पनि छिमेकी गाविसमा पाएको अनुसार हामी पाए पनि हुन्थ्यो कि यसभन्दा पहिला पनि निर्माण भएको बेला जुन त्यसमा पनि पैसैकै चक्कर आयो हामी रिभल्भिङ फन्ड जस्तो चाहिँ बजेट छुट्याएर त्यसैमा चाहिँ यो घट्दो क्रमले गाविस पुरा हुन्छ भने आश लिएका थिएँ तर उनीहरू मान्न 500 चाहिँ दिनु पर्यो बजेट त सिधियो अब सबले आशा गर्छ कि हामीले गाविसबाट नै पाए हुन्थ्यो अनि हामी जडान गर्छौँ जस्तो कि हामी मोनेटीमा पनि त्यस्ता घरहरू भेटियो हामीलाई अब त्यसै कारणले यहाँ रुकेको हो अब चाहिँ घर धुरी अनुसार हाम्रो निर्माण काम यहाँ बजारीकरण जस्तो भएछ त्यो गाविसले फन्डिङ गरेको हो यो गाविसको फन्डबाट 2000 चर्पी दिने अनि चर्पी जडान गरिसकेपछि 800 उनीहरूलाई फिर्ता दिने हाम्रो निर्णय यहाँ भएको छ किनभने यो निर्णय लिनको कारण के हो भने चर्पीका रिङहरू लगेर आफ्नो घरमा थुपारिदिन्छन् तिनीहरू जडान गर्दैनन् ढिलो गर्छन् त्यो जडान गरिसकेपछि 800 हामी फिर्ता दिने
र केही त यस्ता धनी होला कि जसलाई योसँग त्यसै दिनै पर्दैन होला नि होइन सर
प्रायः घरमा छ सर उनीहरूलाई आवश्यकता पर्दैन हामीले यो बनाएको तर कसै कसैलाई एकदम अब एकदम अशक्तलाई हामी फ्रीमा दिने चाहिँ निर्णय गरेका छौँ
चार पाँच घर चाहिँ अशक्त छ अनि नसक्ने अवस्थाका छन्। यो त गाविसले दियो 2500 सब्सिडी होइन, बाँकी 1200 हामी व्यक्ति विशेषबाट लिन्छौँ अथवा घरबाट लिन्छौँ। र कुनै यस्तो सङ्घ संस्था व्यक्ति विशेष गाउँमा छैन जसले कि गाविस मात्रै होइन म पनि दिन्छु, म पनि दानवीर हुँ, म पनि नसक्नेलाई केही पैसा अथवा प्यान पाइप दिन्छु भन्ने कोही निस्के कि निस्केन।
संसदीय कोषबाट हाम्रो यो क्षेत्र नम्बर 3 को सभासद राजकुमार गुप्ताज्यूले म यहाँ बाँकी घरधुरीमा चाहिँ अब सिट प्यान सेलेप दिन्छु भन्नुभएको छ। हामी नै यहाँ मतलब कि नेतृत्व गरेर र घर घरसम्म यस्तो मेसेजहरू फैलाउने अथवा सहयोग गर्ने किसिमले आफ्नो आर्थिक अब खर्च नगरिकन तैपनि हाम्रो जनशक्तिको हिसाबले परिचालन गरेर चाहिँ ऊ गर्ने गरेका छौँ।
3700 त सामान मात्रै भयो, सर्पी बनाउनलाई अलिकति के जस्तो ढुङ्गा गिटी बालुवा इँटा मिस्त्री कस्तो आदि इत्यादि पनि आउँछ। अनि तपाईँको संस्थाले चर्पी बनाउनलाई ऋण दिन्छ कि दिँदैन?
ऋण दिन्छ, दिन्छ सर, दिन्छ, अहिले पनि दिइराखेछ, ऋण दिन्छ, हाम्रो गाउँमै धेरैजनालाई दिएको छ। अब ऋण अब उसलाई अब चर्पी बनाउनलाई 5000 रुपियाँ चाहिन्छ भन्ने छैन, उसलाई अरू अरू काममा पनि खर्च गर्नको लागि अथवा आफ्नो घर परिवारको लागि 5000, 10000, 20000 लिने गरेछन् है। जति ऋणमा लाग्छ चर्पी बनाउनलाई, बाँकी आफ्नो काममा खर्च गर्छन्, तर ऋण हामी दिने गरेका छौँ।
ऋण लिनका लागि चाहिँ के चाहिन्छ, के प्रक्रिया पुरा गरेपछि ऋण पाउँछन् उनीहरूले?
ऋण यहाँ पुरा गर्नको लागि सबभन्दा पहिले हाम्रो यो मेम्बरसिप हुनु जरुरी छ, हाम्रो संस्थामा आबद्ध भएको व्यक्ति उहाँ चाहिँ सुरुमा आफ्नो बचत सुरु गर्नुपर्छ र त्यसपछि उहाँलाई हामी लगानी गर्ने चाहिँ 2-3 महिना पछाडि चाहिँ लगानी गर्ने हाम्रो चाहिँ लक्ष्य।
कति बचत हुँदा कति पाउँछन् ऋण?
अब तपाईँको पैसाको दोब्बर र तेब्बर पनि दिने गरेका छौँ हामी, बचतको दोब्बर तेब्बर, भनेपछि तपाईँको 2000 बचत छ भने 5000 पनि दिन्छौँ। अब व्यक्ति विशेषमा उसको क्यारेक्टर कस्तो छ, उसको उसले जम्मा गरेको रेसियोमा चाहिँ अब प्रत्येक दिन डेली कलेक्सनमा उसको अब रेकर्ड कस्तो छ त्यो अनुसारको।
अनि पहिला नै खुल्ला दिशामुक्त भइसकेको वडा नम्बर 4 किन अहिले पनि फेरि खुल्ला दिशा देखिन थालेका छन्? कसैको घरमा चर्पी छैन, किन यस्तो भयो?
यस सर, अब नहुनुको कारण कि यसमा त्यो बेला हामी एकदम जोडतोडले लाग्यौँ, पछि पनि जोडतोडले नै लागेको हो, तर बिचमा आएर हाम्रो स्थिति चाहिँ यो गाविसबाट कहीँबाट पैसा आउने चाहिँ देखिएन है। पछि गएर चाहिँ यो हाम्रो यो नेपाल सरकारको लक्ष्य आइसकेपछि 2017 चाहिँ यो ODF गर्ने किसिमले गएर चाहिँ पछि गाविस अथवा जिल्ला विकासबाट पनि पैसा यो यो ODF गर्नलाई छुटाउनुपर्छ भन्ने हिसाबले हामी यो 2 वर्षदेखि चाहिँ लागेको हो।
मेरो नाम बारिष्ठप्रसाद जायसवाल, रामनगरी वार्ड नम्बर 8, र म पहिले शिक्षक रिटायर भइसकेको छु
र विवाह सिसीको सदस्य हुनुहुन्छ। वडा नम्बर 4 ऊ बेला त्यति ताम झामपूर्ण तरिकाले खुल्ला दिशामुक्त वडा घोषणा गरियो, तर अहिले त खुल्ला दिशा देखिन थालेको रहेछ, किन?
के छ त्यसमा? हामीहरू बढी जोड दियौँ, हामी घर घरमा पनि घुमेका थियौँ त्यस बेला कि तपाईँको वाडामा चर्पी लागू भएको छ, तपाईँ चर्पी युज गर्नु, तर त्यो मान्छेहरूले त्यति बुझेन, त्यस्तो खालको छ कि मान्छेहरूले नै बुझेन, अब त्यहाँ सम्झेन त्यो चर्पीको बारेमा।
उनीहरू विवाह सिसी सक्रिय नभएर हो कि?
उनीहरू त्यस समयमा त विवाह सिसी थिएन, होइन,
अहिले त छ नि त,
छ, तर हामीहरू अहिले पनि प्रयोग गरेर गएर भन्छौँ कि तपाईँहरू प्रयोग चर्पी प्रयोग गर्नुहोस्, तर अब के छ, अब हामीहरू त त्यो बसेर त्यहाँ गर्नु हुँदैन नि, अब उनीहरूले भन्छौँ कि तपाईँहरू चर्पीमा प्रयोग गरौँ, चर्पीमा जाउँ, चर्पीमा बच्चाहरूलाई बसाउँ, तर उनीहरूले त्यो कानै गर्दैनन्। अब त हामीहरू गाविसमा लागू गरिसकेका छौँ, जसले चर्बीमा प्रयोग गरिदिन्छ त्यसको ओक्का पिला काटिदिन्छौँ, अनि त्यसको जन्मदर्ता पनि गर्न सक्दैनौँ, त्यसको रसिद पनि हामी काट्दैनौँ, त्यो यहाँहरू हामीहरूले अब विवासी गाविसमा लागू गरिदिएछौँ कि त्यस्तो गर्नुहोस्, जसले चर्पी जडान गर्दैन, जसले चर्पी प्रयोग गर्दैन, त्यसलाई कुनै पनि गाविसबाट कुनै सहयोग पाइँदैन।
वडा नम्बर 4 फेरि पनि खुल्ला दिशामुक्त वडा भनेर घोषणा गर्नुपर्ने अवस्था आएको हो उसो भए?
अब त अहिले त आएको छैन,
आउने भयो नि त, अब खुला दिशा देखिन थालेपछि के गर्ने त्यसलाई?
हो, अब त त्यसमा हामीहरू लाग्छौँ,
के गर्नुहुन्छ?
हामीहरू लागेर त्यसलाई अब भन्छौँ कि भाइ तपाईँको दिशा, तपाईँको वडा दिशामुख क्षेत्र घोषित भयो, अब तपाईँ त्यसको ऊ गर्नुहोस्, अब तपाईँ प्रयोग गरेर देखाउनुहोस्।
घरलान मान्छेले त समस्या देखाउँदो रहेछन्, जग्गा छैन, पैसा छैन लगायतको कुरा पनि गर्दो रहेछन्।
छँदै छ, जग्गामा त हामीहरू गएर त्यहाँ चर्पी जडान गरेका छौँ, जग्गामा घर बनवाएर आफ्नो गाउँ घरबाट बाँस काटेर खर ल्याएर सबै बनवाएको थियो, उसको घर बाँस काटेर खर जडान सबै घर हामीहरूले बनवाएको हो त्यसको, तर तिनी अहिले पनि उनीहरूले युज गरेका छैन।
अब चाहिँ भिवास सिसीले त्यस्तो ठाउँमा
कसरी काम गर्छ?
म अब हामीहरू त त्यसमा अब जोड लगाउँछौँ, जस्तो पनि हाम्रो गाउँ दिशामुख चाहिँ
कसरी हुन्छ, त्यो हुन्छ भन्ने आधारहरू के छन्?
जस्तै हामीहरूको यो सबै हामी दृढ प्रतिज्ञा गरेका छौँ कि यो गाविसलाई दिशामुख क्षेत्र गर्छौँ, जसरी पनि भयो। चर्पी गएर घरमा
चर्पी नबनाएर भए पनि गर्ने
होइन, जर्पी त हामीहरू बनाइसकेका छौँ, केही बाँकी छ, बरु त सबै बनाइसकेको छौँ। हामीहरू आफै गएर अब घरमा जडान गर्छौँ, जसरी पनि जडान गर्छौँ।
तपाईँले जबरजस्ती बनाइदिएको चर्पीमा अनि दिशा गर्ला नि त?
एकदम जबरजस्ती किन बनाउने, त्यसलाई सम्झाएर बनाउने, त्यसको ठाउँ छैन भने हामी ठाउँ दिन्छौँ, त्यो बाटोमा नै हलाऊ, तर सिट तिमी आफ्नो घरमा राख, ठाउँ छैन चर्पी हलाउन तर बाटोमा हलाऊ, तल हलाउनुहोस् र सिट तपाईँ आफ्नो घरमा राख्नुहोस्। त्यस्तो पनि हामी उयो गरेका छौँ।
सबैभन्दा समस्या चाहिँ काम गर्ने क्रममा केमा आउँदो रहेछ? भिवा सिसीले काम गरेकै हो भने के समस्या आउँदो रहेछन् गाउँमा चर्पी बनाउन लाउनका लागि बनाएकाले चाहिँ प्रयोग नगर्ने कुरा?
समस्या राजनीतिक तौरले त केही न केही समस्या हुन्छ, तर त्यस्तो अब हाम्रो गाउँमा छैन, सबैजनाको अब एउटा मन आया छ कि अब हामीहरू यो गाउँलाई दिशामुख क्षेत्र बनाउनु, सबैको मन आया छ। त्यस्तो
पक्का हो?
पक्कै हो, गाउँका मान्छेहरू बुझिसकेका छ कि यो गाविसलाई अब दिशामुख क्षेत्र बनाउने, सबैसँग जुटिसकेका छ। त्यस्तो
सुन्नुभयो, पर्साको रामनगरी गाविसमा सरसफाईमा देखिएको समस्या र विवाद सिसी तथा एनजीओ सिसीले सरसफाई प्रवर्धनका लागि गरिरहेको प्रयासका बारेमा गरिएको छलफल। छलफलको सहजीकरण गर्दै हुनुहुन्थ्यो युएन हेबिटेटका सामाजिक विश्लेषक मदन मल्ल। पर्साको रामनगरीमा गरिएको छलफलसँगै हामी यो कार्यक्रमको अन्त्यतिर आइपुग्यौं। तपाईसँग पनि पानी र सरसफाई सम्बन्धी कुनै जानकारी छन् भने हामीलाई पठाउन सक्नुहुन्छ। यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम पानी र सरसफाई, पोस्टबक्स नम्बर 6469, काठमाडौँ नेपाल। तपाईलाई मनमा लागेको कुरा भन्न हाम्रो आइभीआर 01500192 फोन गरेर रेकर्ड गराउन पनि सक्नुहुन्छ। खानेपानी, सरसफाई र स्वच्छता सम्बन्धी रेडियो कार्यक्रम पानी र सरसफाई आजलाई यति नै। आजको कार्यक्रमबाट साथी ऋग्वेद शर्मासँगै पिठी लोप्चन बिदा हुन्छु। नमस्कार।